यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। एमसीसी संसदबाट पारित भएसँगै नेपालको विकासमा नयाँ अध्याय शुरू भएको नेपाली कंग्रेसको धारणा। व्याख्यात्मक घोषणा सहित एमसीसी संसदबाट अनुमोदनले सत्तारूढ़ गठबन्धन थप बलियो भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन 80 वटा दलद्वारा निर्वाचन आयोगमा निवेदन। महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा र रूस र युक्रेन बीच जारी युद्ध अन्त्यका लागि बेलारूसमा शान्तिवार्ता।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार विस्तारमा नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएपछि नेपालको विकासमा नयाँ अध्याय शुरू भएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डाक्टर महतले प्रधानमन्त्रीको दृढताका कारण प्रतिनिधि सभाबाट सत्ता गठबन्धनका साथै विपक्षी दलको समेत सकारात्मक सूझबूझका कारण एमसीसी सम्झौता पारित गरिएकोमा सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिनुभयो।
अपवाद बाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको छ। यसले देशमा रहेको भ्रम र अन्योलको माहौललाई समाप्त गरेको छ र यो क्रममा हाम्रो पार्टी सभापति देशका प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सूझबूझपूर्ण प्रस्तुति परिपक्वता र धैर्यताले यो बिन्दुमा समझदारीका साथ सहमतिका साथ पुगेर यो परियोजनालाई संसद मार्फतबाट अनुमोदन गर्ने आधार सिर्जना भयो। त्यसको लागि हामी पार्टीको तर्फबाट उहाँलाई पनि धन्यवाद दिन चाहन्छौ। यो क्रममा गठबन्धनमा सम्मिलित सबै दलहरूको सहयोग रह्यो र सँगसँगै विपक्षी दलको प्राविधिक रूपमा उहाँहरूको यो प्रक्रियामा सहभागिता नभए तापनि उहाँहरूको पनि यसका प्रति जुन सकारात्मक दृष्टिकोण थियो।
प्रवक्ता डाक्टर महतले एमसीसी शुद्ध विकास सहयोग र परियोजना भएकाले कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो।
बाँकी अझै केही भ्रम अझै अफवाह छन् भने त्यसलाई पनि नेपाली कांग्रेस पार्टीले निरन्तर त्यसलाई चिर्ने कोशिशमा हामी नेपाली कांग्रेस पार्टी लागिरहन्छ र जो अझै पनि यस विषयलाई लिएर नकारात्मक दृष्टिकोण राखिरहनु भएको छ उहाँहरूलाई पनि हामी अनुरोध गर्न चाहन्छौं। यो शुद्ध विकास सहयोग हो, विकास परियोजना हो, यसको अरू कुनै मकसद छैन। त्यो कुरालाई हामीले व्याख्यात्मक घोषणामा पनि उल्लेख गरेका छौं, एमसीसीको मूल डकुमेन्टमा पनि त्यो स्पष्ट रूपमा उल्लेख छ।
डाक्टर महतले सत्तामा रहँदा वा नरहँदा नेपाली कंग्रेसको एउटै दृष्टिकोणका कारण एमसीसी अनुमोदनले नेपाली कंग्रेस परिपक्व निर्णय गर्छ र त्यसमा अडिन्छ भन्ने पुष्टि भएको बताउनुभयो। एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको उल्लेख गर्नुहुँदै कंग्रेस प्रवक्ता डाक्टर महतले नेपालको बुझाई र अमेरिकाको बुझाईमा समानता रहेको प्रष्ट पार्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै सत्तारूढ़ गठबन्धन थप बलियो भएको बताउनु भएको छ। खुमलटार स्थित निजी निवासमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले एमसीसी सम्झौताका विषयमा विवाद बहस हुँदै संसदबाट अनुमोदन भएपछि सत्ता गठबन्धन सरकार आगामी निर्वाचन प्रक्रियातर्फ जाने स्पष्ट भएको बताउनुभयो।
एमसीसी प्रोजेक्टको विषयलाई लिएर निकै ठूलो विवाद बहस अन्योल आदि इत्यादि धेरै भए, त्यो धेरै मध्ये सबभन्दा बढी चाहिँ माओवादी केन्द्र र त्यसको नेतृत्वको हैसियतले ममाथि थुप्रै खालका टिप्पणीहरू पनि भए र यो गठबन्धन बच्ला या नबच्ला, यो सरकार बच्ला या नबच्ला, अर्को समीकरण बन्ने हो कि या के हुने हो भने जस्तो स्थिति थियो। हिजोबाट आधारभूत रूपले र मूलभूत रूपले अहिलेका लागि ती सबै अन्यलहरू अन्त्य भएका छन् र गठबन्धन कायम रहन्छ, सरकार अगाडि बढ्छ, अब हामी निर्वाचन प्रक्रियातिर जान्छौं भन्ने कुरा स्पष्ट भएको छ।
अध्यक्ष प्रचण्डले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र त्यसलाई संशोधन गरेर अनुमोदन गर्नुपर्ने भएकाले व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गरिएको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल स्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी नेपाल र नेपालको लोकतान्त्रिक मूल्य तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। दूतावासले एमसीसीको अनुमोदनसँगै नेपाली जनताका लागि थप रोजगारीको सृजना हुने, विद्युत सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने जनाएको छ। स्थानीय तह निर्वाचनका लागि 80 राजनैतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले यही फागुन 5 गतेदेखि 15 गतेसम्म 11 दिनको समय लिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको थियो। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब 2 करोड़ मतपत्र छपाउने तयारी गरेको छ। आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग सम्झौता भइसकेको जानकारी दिनुभयो। महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोरोना संक्रमणको त्रासका कारण विगत 2 वर्षदेखि राम्रोसँग मनाउन नपाइएको महाशिवरात्रि पर्व यसपटक भने धूमधामका साथ मनाउने तयारी गरिएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
महाशिवरात्रि पर्व मनाउनका लागि देश तथा विदेशबाट समेत साधु सन्त एवं भक्तजनहरू पशुपतिनाथ मन्दिरमा आउने क्रम जारी छ। विगत 2 वर्षदेखि कोरोनाको त्रासका कारण सहज तरिकाले मनाउन नपाइएको महाशिवरात्रि पर्व यसपटक भने कोरोना संक्रमण कम भएसँगै विशेष उत्साहका साथ मनाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि 4 लाइनबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। लाइनमा बसिसकेपछि करिब 1 घण्टामा दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो।
यसपटक कोरोनाको त्रास कम भइसकेको अवस्थामा सबैमा उत्साह छाएको छ। यस वर्ष हामीले अरू किसिमका तयारी नगरे पनि साथ सज्जामा विशेष तयारी गरेका छौँ। सबैतिर लाइटिङहरू गरेका छौँ। लाइटिङ नै हाम्रो यस वर्षको आकर्षणको मूल केन्द्र रहेको छ। झन्नै 50,000 जति साधु सन्तहरूको आगमन भइसकेको छ। दर्शनार्थीहरूका लागि हामीले 4 लाइनहरू व्यवस्थापन गरेका छौँ र 4 लाइनबाट सजिलैसँग करिब करिब लाइनमा बसिसकेपछि 1 घण्टाभित्र दर्शन गरेर फर्किन सक्ने अवस्था तयारी गरेका छौँ।
पशुपतिनाथ मन्दिरको साथ सज्जा, लाइटिङको व्यवस्था एवं भित्ताहरूमा बनाइएका भगवानका चित्रहरू यसपटकको महाशिवरात्रि पर्वको मुख्य आकर्षण रहेका छन्। त्यस्तै भीड़भाड़का कारण हुन सक्ने असुरक्षालाई मध्यनजर गरी 10,000 बढ़ी सुरक्षाकर्मी खटाइएको छ भने 5,000-7,000 संख्यामा स्वयंसेवकहरू परिचालन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतका सुरक्षाकर्मीहरू पशुपतिनाथ मन्दिरमा सुरक्षाका लागि व्यवस्था मिलाइएको छ। ती मध्ये नेपाल प्रहरीबाट मात्रै वरिष्ठ प्रहरी उपरीक्षकको कमाण्डमा महिला तथा पुरूष सुरक्षाकर्मी गरी झण्डै 3,500 खटाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले जानकारी दिनुभयो।
पनि ट्रेनहरू सबै हेरेर यो पटक पनि राम्रो व्यवस्थापन गरिएको छ। कम्बाइन पनि हुन्छ तर अब हामीले नेपाल पुलिसको मात्रै कुरा गर्ने भने चाहिँ 3 सिफ्ट गरेका छ। 16 राति 12 पर्व नसकेसम्मलाई 3 सिफ्ट गरेर त्यसरी गरेका छौँ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई कुनै पनि समस्या नपरोस् भनेर खाना, स्वास्थ्य शिविर, फोहोरको व्यवस्थापन लगायतका सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। छिमेकी राष्ट्र भारतबाट भक्तजनका साथै केही विशिष्ट पाहुनाहरू समेत आउने कार्यक्रम रहेकाले यसबाट आगामी दिनमा भारतीय पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो।
निरन्तर आउने क्रम रहेको छ। भारतबाट केही विशिष्ट पाहुनाहरू पनि आउनु भएको छ। हामीले उहाँहरूलाई आमन्त्रण गरेका छौँ। यस वर्ष उहाँहरूको आगमनले पनि भारतबाट आउनुहुने पर्यटकहरूको संख्या वास्तै बढ्न सक्ने हामीले अनुमान गरेका छौँ।
हिन्दू धर्मावलम्बीहरू महाशिवरात्रिका दिन बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ। यस अवसरमा काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिर लगायत देशैभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
भोक लाग्यो भने के?
तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदी रहेछ यो।
खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै। एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू, बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको ओडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
अब बाँकी समाचार। राष्ट्रिय गौरवका आयोजनाका काममा अन्तर मन्त्रालय समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ। राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय गौरवका सबै आयोजनाको अनुगमन गर्न गठित उपसमितिको अध्ययन प्रतिवेदन उपसमिति समक्ष बुझाउँदै सांसदहरूले अन्तर मन्त्रालय समन्वय नहुँदा सड़कमा खानेपानी, विद्युत, नेपाल टेलिकमको तार, ढल लगायत निकायले फरक फरक समयमा खनेर काम गर्दा बिग्रने गरेकाले एकीकृत रूपमा काम गर्न ध्यान आकर्षण गराउनुभयो। समितिले स्थलगत अनुगमनका क्रममा देखिएका विषयलाई उपसमितिले प्रतिवेदन बनाई आज राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हालाई हस्तान्तरण गरेको छ। सो अवसरमा अध्यक्ष तिमिल सिन्हाले समितिबाट कतिवटा अनुगमनमा गइयो भन्दा पनि उपलब्धि के भयो भन्ने महत्वपूर्ण हुने बताउनुभयो। नेपाली कंग्रेस कैलालीको सभापति चयनका लागि आज सम्पन्न मतगणनामा कुनै पनि उम्मेद्वारले 50% मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको छ। निर्वाचन समितिले सभापति पदका उम्मेद्वारहरूमध्ये प्रकाश बमले 1169 मत, नारायण भट्टले 1072 मत र रामबहादुर कलेलले 197 मत प्राप्त गर्नुभएको जनाएको छ। दोस्रो चरणको मतदान फागुन 18 गते धनगढ़ीमा हुने र त्यसमा सबैभन्दा बढ़ी मत प्राप्त गर्ने सभापतिका उम्मेद्वार बम र त्यसपछिको मत ल्याउने अर्का उम्मेद्वार भट्टका बीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ। कंग्रेस कैलालीको 2576 मतदाता मध्ये हिजो सम्पन्न मतदानमा 2486 जनाले मतदान गरेका थिए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले परियोजनाका नाममा हुने गतिविधिहरूलाई नियमन गर्दै समाज कल्याण परिषदलाई कागजरहित प्रणालीमा लैजाने बताउनु भएको छ। दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा मन्त्री रेग्मीले परिषदको ढड्डा प्रणाली हटाई कागजरहित प्रणालीमा लैजान र गैर सरकारी संस्थाहरूले सञ्चालन गर्ने परियोजनाको नियमन र अनुगमन प्रभावकारी बनाउन आफूले जोड़ दिएको बताउनुभयो। उहाँले विभिन्न संस्थाहरूले गर्ने कार्यक्रम र परियोजना एकै स्थानमा दोहोरिने गरेको भन्दै त्यस्ता कार्यक्रम र परियोजना राज्यको नीति अनुसार एकद्वार प्रणालीबाट जानुपर्ने बताउनुभयो। समितिको बैठकमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले सुशासन र पारदर्शितालाई मुख्य मुद्दा बनाउने गैर सरकारी संस्थाहरूले आफ्नै संस्थामा सुशासन र पारदर्शिता कस्तो छ भन्ने हेक्का राख्नुपर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर महेश राज पन्तलाई इतिहास र पुरातत्व विज्ञमा नियुक्त गर्नुभएको छ। त्यसै गरी उहाँले डाक्टर कृष्ण प्रसाद ओलीलाई वातावरण विज्ञमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। देशभर आज 180 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 8341 नमूनाको परीक्षण गर्दा 180 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 400 जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 1 जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या 8235 रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय तह अनुकूल स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्रिय पाठ्यक्रमले नसमेटेका कुरा समेटेर स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भए पनि स्थानीय तहको 5 वर्ष पूरा हुन लाग्दा समेत पाठ्यक्रम निर्माणको कुरा अलमलमा परेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
स्थानीय पाठ्यक्रम निर्माणको अधिकार स्थानीय तहमा भए पनि 5 वर्ष कार्यकाल सकिनै लाग्दा एकाध स्थानीय तहले मात्रै यसलाई सदुपयोग गर्न सकेका छन्। पर्वतमा रहेका स्थानीय जनप्रतिनिधिले यसको गाम्भीर्य गम्भीरता बुझ्न नसक्दा स्थानीय पाठ्यक्रम निर्माण हुन नसकेको शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्द प्रसाद पोखरेलको भनाई छ।
पहिलो पटक भएको हुनाले पनि हुन सक्छ र त्यसले स्थानीय पाठ्यक्रम र शिक्षासँग सम्बन्धित हरेक प्रकारका सरोकारका विषयहरूसँग जोड्न सकेको अवस्था देखिएन, जसको कारणले गर्दा हाम्रो पर्वत जिल्लामा पनि स्थानीय पाठ्यक्रम निर्माण भएको अवस्था छैन।
दुईवटा नगरपालिका र पाँचवटा गाउँपालिका रहेको पर्वतमा कुनै स्थानीय तहले यसलाई अगाडि बढाएका छन् भने कुनैले खासै चासो देखाएका छैनन्। जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर छेत्रीले प्रधानाध्यापकहरूको भेलाबाट समिति निर्माण गरेर पाठ्यक्रम निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।
कुन पाठ्यक्रम संहितामा लगाउँदा ठिक हुन्छ भनेर हामीले त्यसको खोजी गरेको अवस्था छ। जलजला गाउँपालिकालाई स्थानीय पाठ्यक्रम चिनाउने गरी हामी त्यसको तयारी।
आवश्यक बजेट नभएका कारण पनि पाठ्यक्रम निर्माण र कार्यान्वयनमा समस्या आएको कुष्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद तिवारीले दुखेसो सुनाउनुहुन्छ।
गत वर्ष पनि छुट्याउन खोजिएको र पैसा नपुगेको र यस वर्ष पनि बजेट राख्न खोज्दा पैसा नपुगेकोले रकमकै अभावले गर्दा यो स्थानीय पाठ्यक्रम निर्माण गर्न नसकिएको।
जनप्रतिनिधिहरूको ध्यान भौतिक विकासमा मात्रै केन्द्रित देखिएको छ। चुनाव केन्द्रित कामहरू गर्नमा बढी ध्यान दिँदा पनि पाठ्यक्रम निर्माणमा शैक्षिक अलमल बढेको शारदा आधारभूत विद्यालय फलेवासका प्रधानाध्यापक इन्द्र प्रसाद सापकोटाको भनाइ छ।
हामी चाहिँ नगरपालिकामा जाँदा बाटो बत्ती तार अब यस्ता जारी त्रिवाल आर्थिक अनुदानको माग गर्दै हामी बढी मात्रामा पुग्छौं, तर हामी आफ्नै बाल बच्चाले पढ्ने पाठ्यक्रम निर्माणको माग गर्न नसक्नु, जनप्रतिनिधिहरूले पनि चुनाव केन्द्रित कामहरूमा बढी चाहिँ ध्यान दिने हुँदा पाठ्यक्रम निर्माणमा यो शैक्षिक अलमल बढेको मैले महसुस गरेको छु।
शिक्षा क्षेत्र बलियो नबनी अरू पक्ष बलिया हुँदैनन् भन्ने हामीहरूले अब दैलोमा आउने जनप्रतिनिधिहरूलाई पाठ्यक्रम खोइ भनेर पनि प्रश्न गर्ने अवस्था आएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। रूस र युक्रेन बीच जारी युद्ध अन्त्यका लागि बेलारूसमा शान्तिवार्ता भइरहेको छ। शान्तिवार्ता अघि युक्रेनका राष्ट्रपति भोलदिमिर जेलेन्स्कीले रूसी सेनाले हात हतियार बिसाउनु पर्ने र युक्रेनलाई तत्काल युरोपेली युनियनको सदस्यता दिनुपर्ने माग राख्नु भएको छ। रूसले भने दुवै पक्षलाई लाभ हुने सहमति खोजिरहेको बताइएको छ। युक्रेनले हालसम्म झण्डै 5,300 रूसी सैनिक मारिएको दावी गरेको छ भने यसबारे रूसले कुनै प्रतिक्रिया जनाएको छैन। संयुक्त राष्ट्र संघले आफ्ना सबै 193 सदस्य राष्ट्रसँग आपतकालीन छलफलका लागि तयारी शुरू गरेको छ भने ईयू सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई शरणका लागि आवेदन नदिई 3 वर्षका लागि स्वीकार्ने योजनाप्रति समर्थन जनाएको छ। रूसप्रति क्रुद्ध पश्चिमा राष्ट्रहरूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाएसँगै रूसी मुद्रा रूबलको भावमा व्यापक गिरावट आएको छ। रूसले आज 5 दिन पनि युक्रेनमाथि आक्रमण जारी राखेको छ। उत्तर पूर्वी शहर चेर्निभमा रातभर भारी बम वर्षा भएको तर शहर युक्रेनकै नियन्त्रणमा रहेको बताइएको छ। बीबीसीका अनुसार रूसलाई युद्धमा सघाउन बेलारूसले आफ्ना सेना पठाउने तयारी गरेको छ।
रासायनिक मल किनबेच सम्बन्धमा नेपाल र भारत बीच द्विपक्षीय समझदारी भएको छ। सोमबार दुई देश बीच भर्चुअल माध्यमबाट भएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र भारत सरकारको तर्फबाट त्यहाँको रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर कार्यक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थित रहेको थियो। समझदारी अनुसार भारत सरकारले आगामी 5 वर्षका लागि नेपाल सरकारलाई प्रत्येक वर्ष छुट्टा छुट्टै परिणाममा युरिया र डीएपी मल उपलब्ध गराउनेछ। समझदारी अनुसार भारत सरकारले आगामी 5 वर्षमा नेपाललाई 9,35,000 मेट्रिक टन मल उपलब्ध गराउनेछ। भर्चुअल कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव, भारतको रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले समझदारीले दुई देशको परस्पर सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो। समझदारीमा उल्लेख भए बमोजिम दुवै देशको तर्फबाट संयुक्त निर्देशक समिति गठन गरी प्रक्रिया शुरू गर्न दुवै पक्ष सहमत भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीचको सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ। सम्झौता अनुमोदन पश्चात अब यो परियोजना पूर्ण रूपमा कार्यान्वयनको चरणमा जाने महासंघले विश्वास गरेको छ। नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सड़क मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने गर्ने नेपाल उद्योग वाणिज्य महासंघले विश्वास गरेको छ। त्यसै गरी नेपाल उद्योग परिसंघले सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको सन्देश विश्व समुदायसम्म जाने बताएको छ। यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने विश्वास परिसंघले व्यक्त गरेको छ। संसदीय अनुमोदन सँगै तोकिएको अवधिमा सम्झौता बमोजिमको आयोजना कार्यान्वयन भई नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने नेपाल उद्योग परिसंघले उल्लेख गरेको छ। झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सामूहिक केरा खेती गर्दै आएका कृषक समूहलाई प्रदेश एक सरकारले मालवाहक गाड़ी अनुदानमा उपलब्ध गराएको छ। सामुदायिक केरा खेती गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले झापा गाउँपालिका तीन रंगेथान स्थित साधना सांस्कृतिक नमूना कृषक समूहलाई पिकअप प्रदान गरिएको हो। कृषि ज्ञान केन्द्र झापा मार्फत 85% अनुदान र समूहको 15% लागत सहभागितामा पिकअप प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नील कमल सिंहले जानकारी दिनुभयो।
अब खेल समाचार।
डिफेन्डिङ च्याम्पियन नेपाल एफएफ क्लबले ललितपुर मेयर महिला टी20 च्याम्पियनशीपको उपाधि जितेको छ। सोमबार चिउ क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई 8 विकेटले पराजित गर्दै एफएफले लगातार दोस्रो पटक उपाधि जितेको हो। यसअघिको संस्करणमा पनि एफएफले सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो। सोमबारको खेलमा 114 रनको लक्ष्य एफएफले 15.5 ओभरमा मात्र 2 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 113 रन मात्र जोड्न सक्यो। नेपाल सुपर लीगको दोस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यही शुक्रबार हुँदैछ। यो पटक एनएसएलमा कुल 10 टीमको सहभागिता रहनेछ, जसका कारण हरेक टीममा खेलाड़ीको संख्या पनि बढ़ाइएको छ भने विदेशी खेलाड़ीको संख्या पनि बढ़ाइएको छ। अघिल्लो संस्करणमा एक टीममा 20 खेलाड़ी राख्न दिएकोमा यो पटक त्यसलाई बढ़ाएर 23 पुर्याइएको छ। यति मात्र होइन, विदेशी खेलाड़ी पहिलो संस्करणमा 3 जना मात्र राख्न पाउने थियो भने यो पटक त्यसलाई बढ़ाएर 5 पुर्याइएको छ। 10 टीम भएकाले यो पटकको अक्सनमा कुल 240 खेलाड़ीमाथि बोली लाग्ने भएको छ। अखिल नेपाल प्रोभेसन एन्फाको प्राविधिक कमिटिले यो पटकको अक्सनमा 3 श्रेणीमा खेलाड़ीलाई छुट्याएको छ, जसमा ए श्रेणीमा 40 खेलाड़ीलाई राखेको छ भने बी र सीमा 100-100 खेलाड़ी राखेको छ। अब शुक्रबार हुने अक्सनमा 240 खेलाड़ीमा बोली लाग्ने भएको छ। वीर गणेशमान सिंह स्पोर्ट कमिटीले गणेशमान सिंहको स्मृतिमा 3 राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ। गणेशमान सिंह स्पोर्ट कमिटिले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी गणेशमान सिंह राष्ट्रिय फेन्सिङ बक्सिङ र 10K रोड रेस आयोजना गर्ने घोषणा गरेको हो। जस अनुसार फागुन 21-23 गतिसम्म वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता आयोजना हुनेछ भने वैशाख 6 गतेदेखि 10 गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता र त्यसपछि 17 वैशाखमा 10K रोड रेस आयोजना हुने कमिटिका संयोजक सञ्जीव तुरादरले जानकारी दिनुभयो।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 10.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 6.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 10.1 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस र दिपालको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। एमसीसी संसदबाट पारित भएसँगै नेपालको विकासमा नयाँ अध्याय शुरू भएको नेपाली कंग्रेसको धारणा। व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदनले सत्तारूढ़ गठबन्धन थप बलियो भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन 80 वटा दलद्वारा निर्वाचन आयोगमा निवेदन। महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा र रूस र युक्रेन बीच जारी युद्ध अन्त्यका लागि बेलारूसमा शान्तिवार्ता। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।